Alhamdulillah, Allah Ta'ala. Yani 256 ayat number 259, sorry, 259 میں اللہ تعالیٰ سورۃ البقرہ کی یہ واقعہ بیان کیے ہیں. مقصد کیا ہے؟ اللہ تعالیٰ فرماتا ہے تاکہ اللہ ظاہر کر دے کہ اللہ کیسے موت دیتا ہے اور کیسے زندہ کرتا ہے. پھر ابراہیم علیہ السلام کے بارے میں آیا کہ ابراہیم علیہ السلام بولے کہ اللہ تعالیٰ کیسے تو جو ہے نا مطلب وہ یعنی مطلب کہ مردہ کو زندہ کرتا ہے، میں دیکھنا چاہ رہا ہوں. تو اللہ تعالیٰ بولے کیا تم کو ایمان نہیں ہے؟ تو بولے کہ نہیں، اللہ تعالیٰ آپ کے اوپر بالکل بھرپور ایمان ہے، میں اپنے اطمینان خلق کے لیے دیکھنا چاہ رہا ہوں. تو اللہ تعالیٰ بولے ٹھیک ہے، تم چار پرندوں کو لو اور ان کو ذبح کرو اور چاروں طرف پہاڑوں پر رکھ دو اور پھر انہیں پکارو تو وہ تمہارے پاس دوڑتے آئیں گے. تو یہ ایک معجزہ تھا اللہ تعالیٰ کا جو نبی صلی اللہ علیہ وسلم کو اللہ ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے دیا کہ وہ ٹکڑے کر کے پرندوں کے رکھے پہاڑوں پر اور جب وہ پکارے وہ پرندوں کو تو وہ پرندے ان کے پاس اڑتے ہوئے آ گئے، اللہ اکبر. تو اللہ تعالیٰ بتائے کہ میں اسی طرح مردہ کو زندہ کرتا ہوں. اس کے بعد بہنوں سبحان اللہ، یعنی آیت نمبر 260 سے 274 تک مسلسل اللہ کی راہ میں خرچ کرنے کے بارے میں ہے. نوٹ کر لیجئے 274 تک، 60 سے 74 تک، یعنی 61 سے لے کے 274 تک، 260 سے لے کے 274 تک مسلسل خرچ کی آیتیں ہیں. اللہ اکبر، اللہ کی راہ میں خرچ کرنا. بار بار جیسے میں نے بتایا تھا نا کہ اللہ تعالیٰ اللہ کی راہ میں خرچ کرنے کے لیے بار بار حکم دیتے ہیں. اب یہ احکامات میں کیا کیا احکامات ہیں اس میں مختصر سا دیکھتے ہوئے چلیں کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ مثل الذین ينفقون اموالهم فی سبیل اللہ، ان کی مثال جو اللہ کی راہ میں خرچ کرتے ہیں کیسی ہے کہ جیسے کہ ایک دانہ نا، بندہ ایک دانہ بوتا ہے زمین میں تو اس سے کیا ہوتی ہے، 7 بالیں نکلتی ہیں اور ایک ایک بال میں 100 دانے ہوتے ہیں. ہوتا ہے نا گیہوں کا دانہ جب بویا جاتا ہے تو آپ دیکھے ہوں گے کبھی گیہوں کے جو کھیتیاں ہوتی ہیں اس میں کیا ہوتی ہے، ایک دانہ جو ڈالتا ہے بندہ زمین میں تو اس سے کئی 100 دانے نکلتے ہیں. تو اللہ کی راہ میں خرچ کرنے کی مثال یہ کیوں دی گئی؟ کیونکہ بندے کی نیت کیا ہے، بیج کیا نیت، کس نیت کا بیج ڈالا بندہ. اللہ کی راہ میں خرچ تو کر رہا ہے لیکن نیت کیا ہے اس کی؟ نیت اگر بہتر ہے تو پھر اتنے زیادہ اس کو ثواب ملے گا. ایک چیز کا ثواب 100 نہیں بلکہ 700 گنا تک اللہ بڑھا کر دے گا. ایک نیکی کا ثواب، ایک روپیہ اللہ کی راہ میں خرچ کرے، کیسے خرچ کر رہا بندہ؟ خالص نیت کے ساتھ، یعنی جتنا بھی خرچ کر رہا ہے وہ اللہ کے پاس خالص نیت کے ساتھ خرچ کر رہا ہے. اور اس میں وہ خرچ میں کیا کیا نہیں ہونا ہے، تکلیف نہیں دینا کسی کو، احسان نہیں جتانا، اور اس کو جو ہے نا بھلی بات کہنا اس سے، یعنی جس کو بھی آپ اللہ کی راہ میں دے رہے ہیں تو اس کو بندہ اگر تکلیف نہیں پہنچایا، اس کو احسان نہیں جتایا اور اس کی نیت خالص اللہ کے لیے رہی تو پھر اللہ تعالیٰ اسے بہت بڑا چلا کر دے گا. یعنی مال ضائع ہو جاتا بہنوں جب بندہ احسان جتاتا، تکلیف دیتا مال دینے کے بعد، تو اس کی یعنی کیا کہتے ہیں، جو اللہ کی راہ میں خرچ کیا وہ ضائع ہو جاتا ہے تکلیف دینے پر. تو تکلیف نہ دیں. اللہ تعالیٰ مثال کے ذریعے سمجھایا کہ چٹان ہے، چٹان کے اوپر جو ہے نا اگر تھوڑی بہت مٹی رہتی، تھوڑی بہت کیا کہتے ہیں کہ وہ اس مٹی کی وجہ سے تھوڑے بہت پودے بھی اگے، لیکن جب زور کی بارش آتی تو کیا ہوتی، وہ پوری چلی جاتی. تو وہ مثال دے کے بتایا اللہ تعالیٰ کہ ویسی مثال ہے جو لوگ اللہ کی راہ میں خرچ کرنے کے بعد احسان جتاتے، تکلیف دیتے، وہ نہیں کرنا ہے. ہاں، ایسے لوگ جو اللہ کی راہ میں دیتے ہیں اور اللہ کی مرضی مطلوب ہے، ان کو اللہ کی رضا کے لیے دیتے ہیں، تو پھر ان کی مثال اللہ تعالیٰ نے بتائی کہ ایسی جو مطلب ڈھلان پہ جو کھیتی ہوتی نا، اس کی مثال بتائی کہ جو ہے نا اگر تھوڑی پھوار بھی اس کو ملے تو وہ بہت زیادہ پھل دیتی ہے. اللہ تعالیٰ بار بار مثالیں دے دے کر سمجھایا قرآن میں کہ کیسے خرچ کرنا ہے ہمیں، کیسے نہیں خرچ کرنا ہے. اور وہ بھی مثال دی اللہ تعالیٰ کہ تم خرچ کر رہے ہیں اور بے فکر ہو کہ یہ بیٹھ رہے ہیں کہ مطلب ہم نے اتنا خرچ کر دیا اللہ کی راہ میں، اب ہم کو اتنا زیادہ ملے گا، لیکن وہ نہیں دیکھے کہ وہ خرچ کرنے کے بعد نعوذ باللہ اگر کوئی تکلیف دیے، سڑا پڑا مال اللہ کی راہ میں دے دیے اور تکلیف دے دیے، تو یہ تمام چیزیں اس کے خرچ کو حبیطت یعنی سیل کر دی جاتی، رد کر دیے جاتے ہیں. اور بندہ یہ سمجھتا، اس کو معلوم ہی نہیں رد ہو گیا، اور یہ سمجھتا کہ ہے میرے پاس رکھا ہوا. تو اللہ تعالیٰ بتا رہی کہ ڈرو اس چیز سے کہ اللہ کی راہ میں جب تم دے رہے ہو تو پاک اور طیب چیزیں دو. اور شیطان کیا کرتا بہنوں، جب اللہ کی راہ میں خرچ کرتے ہیں تو کیا کرتا، डराता डराता शैतान यईदुकुम अल फकर, अरे तुम फकीर हो जाते क्या दे रहे, इतना सारा मत दियो अल्लाह की राह में, ऐसे हो जाएंगे वैसे हो जाएंगे, तुम जो है ना मतलब खलाश हो जाएंगे, पूरे फकीर बन जाएंगे। तो नऊज़ु बिल्लाह अल्लाह ताला बता रहा है कि शैतान है जो तुमको अल्लाह की राह से देने से रोकता, फहश का तुमको हुक्म देता, लेकिन अल्लाह क्या करता तुम्हारे लिए मगफिरत और उसके फजल के ताल्लुक से अल्लाह ताला तुमसे वादे करता है। और ये हिकमत की बातें हैं बहनों, अल्लाह ताला कहते हैं योतिल हिकमत मैयशा, और ऐसी हिकमत अल्लाह जिसे चाहे अता करता है, और जिसको हिकमत मिली उसे खैर कसीर मिल गई, सुभान अल्लाह। अल्लाहुम्मा आतिना, अल्लाह हम सबको अता करे हिकमत अता करे, ये खैर कसीर है। और अल्लाह ताला बता रही कि तुम जो भी खर्च करो, जो भी खर्च करो, यानी तुम अगर जाहिर करके सदकात दे रहे हो तो ये भी बेहतर है, और अगर तुम छुपा के दे रहे हो तो ये और भी बेहतर है। और जो कुछ भी तो हम खर्च कर रहे ना बहनों, अल्लाह ताला फरमाता है कि वली अनफुसिकुम, तुम अपने लिए खर्च कर रही, जो भी खर्च कर रही तुम अपने लिए, अल्लाह पे कोई एहसान नहीं कर रहे हम खर्च करके अल्लाह की राह में, ये अपने ही लिए खर्च कर रहे हैं हम, ये खर्च कर रहे हैं अल्लाह की रजा के लिए, अल्लाह की रजा के लिए, अल्लाह की रजा के लिए खर्च कर रहे हैं, तो ये हम गोया अपने ही लिए खर्च कर रहे हैं, अपने आप को बचा रहे हैं जहन्नम की आग से। और ये खर्च किसके लिए है बहनों, अल्लाह ताला यहाँ इरशाद फरमाता है फुकरा के लिए, जो अल्लाह की राह में कैद हो गए उनके लिए, जो मुसाफिर हैं उनके लिए, और उन लोगों के लिए जो लोगों से चिमट कर नहीं मांगते। होता ना ऐसा कि हम क्या करते, अरे उन्होंने मांगते नहीं ना लिहाजा होंगे उनके पास, बल्कि नहीं देते उनको, नहीं बल्कि चेक करना देखना कौन है जो मुस्तहक हैं, जो मांग नहीं सकते शर्मिंदगी के मारे मुंह नहीं खोलते, तो फिर उनको खास कर ले जाके देना है, ये अल्लाह का हुक्म है। बहरहाल अल्लाह ताला ने कहा कि तुम अपने माल को खर्च करो रात दिन छुपा के जाहिर करके, तो ये तुम्हारे रब के पास इसका बहुत बड़ा अजर है। अब जो बंदा अल्लाह की राह में खर्च नहीं करता बहनों, वो बंदे की मिसाल ऐसी हो जाती कि वो मोहब्बत करता 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 पैसों से इतनी मोहब्बत कि सूद शुरू कर देता। सूद हराम, हराम खतरनाक चीज है सूद। अल्लाह ताला फरमाता है कि सूद अल्लज़ीन याकुलून रिबा, जो रिबा सूद खाता है, तो वो सूद खाने वाले की मिसाल ऐसी बता रही कि जैसे शैतान ने उसको छूकर बदहवास कर दिया, शैतान ने उसको छूकर बदहवास कर दिया हो। बाज लोग सूद को क्या बोलते, बोल रहे हैं अल्लाह ताला ये मिसल रिबा है बोलते, ये मिसल बई है, यानी मतलब ये तिजारत है बोलते, नऊज़ बिल्लाह तिजारत नहीं है बल्कि सूद सूद है, तिजारत तिजारत है, तिजारत एक पाकीज़ा चीज है और सूद एक हराम और गंदी चीज है। यानी अल्लाह ताला बताए कि फन तहा, तुम रुक जाओ इस चीज से, और जो नहीं रुकता आगे आया है कि अल्लाह ताला बता रही कि तुम तैयार हो जाओ अल्लाह और उसके रसूल के साथ जंग करने के लिए। अल्लाह अकबर, जो सूद का मामलात करते हैं बहनों, अल्लाह ताला फरमाते हैं कि ये ऐलान जंग है अल्लाह और उसके रसूल के खिलाफ। अल्लाह अकबर। और अल्लाह ताला बताए कि तुम जो भी सूद लिए थे दिए थे, जो भी मामलात करे थे, उसको खत्म कर दो, रफा दफा कर दो, और अल्लाह से डरो। अगर नहीं रफा दफा करते, फिर फइन लम तफअलु फअज़नु बिहर्बिन मिन अल्लाह व रसूल, अल्लाह और उसके रसूल के साथ जंग करने के लिए तैयार हो जाओ। अल्लाह अकबर। यानी इतना सख्त तरीन गुना है सूद देना देना, हत्ता के बीच में लिखने वाला भी बराबर का शरीक है। अल्लाहुम्मा हफ़ज़ना, अल्लाह हमारे ईमान को महफूज रखे और इस लानत से हमें महफूज रखे। बड़ा आसानी से लोग जो है ना इसमें मुलविस हो जाते हैं बहनों, ये कबीरा गुना है, सब में बड़ा गुना, बड़ा बड़े बड़े गुनाहों में से, सूद लेना देना, बीच में मामलात में जाना सूद के। बहरहाल अल्लाह ताला उसके बाद जो सूरह बकरा की आखिरी आयत है, कि आखिरी आयत से पहले एक आयत है कि जब तुम लेन देन किया करो तो अल्लाह ताला बताए कि तुम लिख लिया करो। अक्सर ऐसा होता ना कि मतलब बंदा लिखता नहीं लेन देन के मामले में, तो अल्लाह ताला बता रहे हैं कि जो लेन देन करता है उसे चाहिए कि वो लिख ले, और अगर कोई लिखने के लिए यानी सफर में है, लिखने के लिए मतलब कोई भी नहीं पाया या फिर कुछ मजबूरी है नहीं लिख सका, तो फिर कोई चीज रख सकता है अमानत के तौर पर उसके पास, कि ये अमानत रखो, मैं आपके पैसे वापस करने तक ये अमानत आपके पास है। तो बहरहाल अल्लाह ताला हुक्म देता है कि तुम मामिलात करो तो लिख लिया करो और गवाह भी बना लो। गवाह में कैसा बोले कि एक एक मर्द या फिर दो औरतें, एक मर्द की गवाही काफी है, दो या फिर दो औरतों की गवाही ले लो, लेकिन मामिलात करते वक्त गवाही लेना, लिखना, लिखा पढ़ाई जरूरी है, कि इसमें जो है ना हमारे लिए अल्हम्दुलिल्लाह अल्लाह के अहकामात में फायदा है। और अल्लाह ताला इरशाद फरमाए कि तुम अगर से मतलब सफर पे हो तो ये जो रहनम मकबूदा है, यानी कोई चीज रखा कर कर्ज ले सकते हैं, लेकिन उस चीज को इस्तेमाल नहीं करना है। जैसे कोई दे रहा है कोई चीज कि मतलब ये अमानत है, तो वो अमानत को इस्तेमाल करके खराब नहीं कर देना, वो अमानत है, अमानत का हिसाब है। जैसे पिछले भी मैंने बताया था ना कि अमानत में खयानत करने वाला मुनाफिक होता, इसीलिए अल्लाह ताला बताए कि जो अमानतें हैं वो उसका लिहाज करो, और जब वो कर्ज वापस कर रहा है तो उसे फिर पलटा के बराबर दे दो वो अमानत। अब आखिरी आयत है जो अर्श का खजाना मैं आपको बताया था, लिल्लाहि मा फिस समावाती मा फिल अर्ज़, सुभान अल्लाह, इतनी प्यारी आयतें बनो, सबको चाहिए सब याद करें इसको, और शायद कई आप बहनों को याद भी होंगी अल्हम्दुलिल्लाह। ये बहुत ही प्यारी आयतें हैं, अल्लाह ताला इरशाद फरमाता है कि अल्लाह ही के लिए जो कुछ आसमान और जमीन में है, वइन तुबदु मा फी अनफुसिकुम औ तुख्फूहु, अगर तुम छुपाओ कोई चीज या फिर जाहिर करो अल्लाह तुम्हारा हिसाब लेगा, अल्लाह अकबर। फिर अल्लाह ताला फरमाता है कि अल्लाह जिसे चाहे बख्श देगा और जिसे चाहे अजाब देगा, जिसे चाहे बख्श देगा जिसे चाहे अजाब देगा, अल्लाह हर चीज पर कादिर है। और मोमिन, सारे मोमिन और रसूल क्या कहते हैं कि सारे मोमिन भी और रसूल भी ये कहते हैं कि हम अल्लाह पर ईमान लाए, और जो कुछ भी यानी मतलब हम अल्लाह पर ईमान लाए, फरिश्तों पर ईमान लाए, किताबों पर ईमान लाए, और हम रसूलों में फर्क नहीं करते। और अहले ईमान कहते हैं, वकालू वो कहते हैं, समीअना व अताना, हमने सुना और हमने इताअत की, गुफराना का, ऐ हमारे रब हमें बख्श दे, व इलैकल मसीर, हमें तेरी ही तरफ लौट कर आना है। अल्लाह ताला फरमा रहा है कि ला युकल्लिफुल्लाह नफ्सन इल्ला वुसअहा, अल्लाह किसी पर मकदरत से बढ़कर बोझ नहीं डालता। हम समझती है ना बहनों, हमें तकलीफ पहुंचती है, मुसीबतें आती हैं, तो हम क्या समझते हैं अल्लाह ताला मेरे को इतना क्यों दे दिया, नहीं, अल्लाह किसी की मकदरत से बढ़कर उस पर बोझ नहीं डालता बहनों। अल्लाह फरमाता है ला युकल्लिफुल्लाह नफ्सन इल्ला वुसअहा लहा मा कसबत, यानी जो 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 कमाएगा उसकी कमाई उसी के लिए है, अल्लाह किसी पर मकदरत से बढ़कर बोझ नहीं डालता। और इसके बाद अल्लाह ताला इरशाद फरमाता है कि जो इंसान कमाएगा, अच्छाई कमाएगा, तो अच्छाई से उसको बदला दिया जाएगा आखिरत में, बुराई कमाएगा तो बुराई से उसको बदला दिया जाएगा। इसके बाद बंदा दुआ करता है, रब्बना ला तुआखिज़ना इन नसीना वअख्तअना, ऐ हमारे रब हम पर कोई भूल चूक हो जाए तो हमें न पकड़, हमारी गिरफ्त न फरमा, ऐ हमारे रब, रब्बना वला तुहम्मिलना मा ला ताकत लना बिह, जिस चीज की हम में ताकत नहीं है वो बोझ हम पर मत डाल, वाफ अन्ना वाग़फिर लना वरहमना अंत मौलाना फंसुरना अलल क़ौमिल काफिरीन, अल्लाह हमें माफ कर दे और हम इसे दरगुजर फरमा और हमें बख्श दे, और तू ही हमारा मौलाना और तू ही हमारा नसीर है, यानी तू ही हमारा मौला और तू ही हमारा मददगार है, काफिर कौम पर हमारी मदद फरमा। यहाँ सूरह बकरा खत्म हुआ, अब इंशाल्लाह आल इमरान की तफसीर देखते हैं। आल इमरान में शुरुआत में अल्लाह ताला अलिफ लाम मीम, फिर अगेन हुरूफ मुक़त्तआत हैं, उसके बाद अल्लाह ताला अपनी वहदानियत को बयान करता है कि अल्लाह के सिवा कोई माबूद बरहक नहीं है, वो जिंदा है, वो कायम है, और नाजिल किया अल्लाह ने हक के साथ किताबों को अपने बंदों पर, यानी रसूलों पर नाजिल किया, तौरात दी, इंजील दी, कुरान को दिया, और ये हिदायत है लोगों के लिए और फर्क, हक बातिल में फर्क करने वाली है। अब अल्लाह ताला बता रहे हैं कि कोई चीज अल्लाह से छुपी भी नहीं है, हत्ता के वही है जो तुम्हारी माओ के बेटों में तुम्हारी सूरतें जैसी चाहता है बनाता है, और अल्लाह हर चीज पर खादिर है। अल्लाह ने किताब, यहां से किताब के बारे में, कुरान से हिदायत लेने के बारे में आयत नंबर 6 से लेकर सुभान अल्लाह तकरीबन यानी आयत नंबर 12 तक, यानी 6 आयतें पूरे कुरान के बारे में हिदायत के बारे में, अल्लाह की हिदायत के बारे में है। कुरान से कैसी हिदायत, अल्लाह ताला बता रही कि मैं वही अल्लाह जिसने आप पर किताब नाजिल की, नबी सल्लल्लाहु अलैहि वसल्लम पर किताब नाजिल की, और अल्लाह ताला बता रहे हैं इस किताब में महकमात हैं और मुतशाबिहात हैं, यानी महकम वाजह वाजह आयतें भी हैं और बाज मुतशाबिहात भी हैं, और वाजह जो आयतें हैं, जो महकमात हैं, जो अहकामात हैं कुरान में, वो क्या है, उम्मुल किताब है, किताब की असल है, और वो उखरा मुतशाबिहात, और बाज ऐसे मुतशाबिहात हैं जिसके दिलों में टेढ़ी होती है तो वो क्या करते हैं, मुतशाबिहात के पीछे पड़ते हैं, अहकामात को छोड़ देते, करना क्या है छोड़ देते, खाली बहस मुबाहस से मुतशाबिहात के पीछे पड़ जाते और उसकी तावीलें निकालने लगते। जैसे मैं पहले बताई थी, देखिए आप अलिफ लाम मीम हुरूफ मुक़त्तआत हैं, तो इसी को मुतशाबिहात भी कहा जाता, मतलब एक ऐसी चीज जो अल्लाह ताला वाज़ह नहीं बताया आपको तो आप उसके पीछे नहीं पड़ना। जैसे मैं इससे पहले बोली नहीं कि अल्लाह ताला अलिफ लाम मीम बोले ये भी कुरान की आयत है, बस आयत है खलास, अब उसमें नहीं, उसमें अल्लाह ताला मायने बताए तो कुछ और होगा और अहमियत होंगी, उसको घोल के पी लो, उसको लिख के लटका लो अटका लो, नहीं ना उज़ु बिल्लाह नहीं। अल्लाह ताला बता रही कि मुतशाबिहात के पीछे मत पड़ो, वमा यअलमु तअवीलहु इल्लल्लाह। कुरान में जो मुतशाबिहात हैं जिसकी अल्लाह ताला ने आपको वाज़ह तौर पर माना नहीं बताया, तो वो वमा यअलमु उसको कोई नहीं जानता, उसकी तावील हो उसकी तावील को कोई नहीं जानता, इल्लल्लाह सिवाय अल्लाह। अब मामला क्या है कि जो इल्म वाले हैं, जो अल्लाह से डरने वाले हैं, अल्लाहुम्मा जअलना मिन्हुम, अल्लाह हम सबको उनमें से बना दे, जो रासिखून फिल इल्म हैं यानी मजबूत हैं अपने इल्म में, वो कहते हैं कि ये हमारे रब की तरफ से है, जो भी हमको मिला आमन्ना, हम ईमान लाए, कुल्लु मिन इंदि रब्बिना, सब हमारे रब की तरफ से, और ईमान ला लेते हैं और ये दुआ करते हैं। बहनों हम सब दुआ करेंगे कि रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना वा हब लना मिन लदुनका रहमा इन्नका अंतल वहाब। ऐ हमारे रब, हम जो हिदायत पर आए, तेरे मुहकमात की पैरवी कर रहे हैं, जो हुक्म दिया अल्लाह ताला उसकी हम पैरवी कर रहे हैं, तो हमें उस पर जमा दे हमारे दिलों को ना फिर हिदायत के बाद, और हमारे पास से तू, अपने पास से तू रहमत अता फरमा, आमीन या रब। और ये भी दुआ बंदा करता है कि हमारे रब तू लोगों को एक दिन जमा करने वाला है जिसमें कोई शक नहीं है, बेशक है रब तू हुक्म अपने वादे की खिलाफ वर्जी नहीं करता। ये दुआ करने के बाद अल्लाह ताला फरमा रही कि ये दुआ के बाद इन कलिमात के बाद अल्लाह ताला इरशाद फरमा रही कि लोगों को उनका माल कुछ फायदा नहीं देगा। बंदा जो गुनाह करता ना, मुहकमात को छोड़ देता, मुतशाबहात के पीछे पड़ता और बस अपने माल और अपनी जो अता है अल्लाह ताला की तरफ से उसके ऊपर, औलाद है माल है उसके ऊपर इतराते हुए फिर रहा है, तो अल्लाह ताला बता रही कि वो छोड़ो, इधर आओ अल्लाह के अहकाम की तरफ, ये तुम्हें काम नहीं देगा, तुम्हारा माल तुम्हारी औलाद अल्लाह के सामने कोई काम नहीं देगा, और अल्लाह ताला जहन्नम में डालेगा उसको जो माल और औलाद के ऊपर इतराता है और उसी में मगन है, अल्लाह के अहकामात की तरफ तवज्जो नहीं देता। अल्लाह एक मिसाल देके कहता है, देखो तुम आले फिरौन और उसके लोगों का क्या अंजाम हुआ था, उन्होंने अल्लाह की आयतों को झुटलाया, मुहकमात को नहीं माना, अहकामात को अल्लाह के नहीं माना, तो अल्लाह ने क्या किया, अखज़हुमुल्लाह बिज़ुनूबिहिम, उनके इस गुनाह की वजह से अल्लाह ने क्या किया, उन्हें पकड़ लिया, और अल्लाह की पकड़ बहुत सख्त है। अल्लाह ताला बता रही कि कुफ्र जो करता है वो अनखरी मगलूब हो जाएगा, यानी मोमिन गालिब रहेगा। एक मिसाल देके अल्लाह ताला बता रहे हैं, जंगे बदर में देखो कैसा अल्लाह ताला ने कुफार को मगलूब कर दिया, बहुत बड़े आए थे अल्लाह की राह में लड़ने के लिए, लेकिन अल्लाह ने क्या किया, मोमिनों की मदद की और काफिर को शिकस्त दे दी। अब काफिर कैसा होता, मोमिन कैसा होता, आगे की आयतों में बहुत प्यारी आयतें हैं, आयत नंबर 14-15, ये आयतों को नोट कर लीजिए, सुभान अल्लाह, 14-15-16-17 ये आयतें, उसके बाद की सुभान अल्लाह बहुत प्यारी आयत, यानी अल्लाह ताला बता रहे हैं कि हुब्बु शहवात लोगों को पसंद है, यानी मतलब ये कि महबूब कर दी गई, मुजयन कर दी गई लोगों के ऊपर, क्या क्या चीजें, औरतें बच्चे सोने चांदी के ढेर, नशानजदा घोड़े मवेशी खेती, ये सब दुनिया का सामान है जो चमकता हुआ आपको नजर आता है, लेकिन अल्लाह ताला बता रहे हैं कि उसके पास बेहतरीन ठिकाना है। अल्लाह ताला बता रहे हैं, कुल कह दो, अनबिकुम बिखैरिन मिन दालिक, इससे भी कोई अच्छी चीज मैं तुमको दूं, सुभान अल्लाह, मेरा रब जो दे वही असल और अच्छी चीज है, अल्हम्दुलिल्लाह। अल्लाह ताला बता रहे हैं कि लिल्लज़ीना तक़ो, जो डरा अल्लाह से, अपने रब के सामने ठहरने से डरा, परहेजगार है, उसके लिए अल्लाह ताला क्या क्या प्यारी प्यारी चीजें रख के बता रहे हैं। अल्लाह ताला, ये तो आजमाइश है ऊपर की, जो बोले कि निसाब, औरतें बच्चे सोने चांदी के ढेर, खेतियां, मताउद दुनिया, ये जो भी मताउद दुनिया है उसके मुकाबले में आखिरत बेहतरीन है, और आखिरत में क्या मिलेगा, बोले अल्लाह ताला जन्नत मिलेगी, और वो जन्नत इतनी बेहतरीन है, अल्लाह की रजा उसकी जन्नत इतनी बेहतरीन है कि तमाम दुनिया व माफिया से बेहतर है। और अल्लाह ताला बता रहे हैं कि बंदा दुआ करता है, वो बंदे जो मुत्तकी हैं वो दुआएं करते हैं, मुत्तकियों की सिफात बताई गई, मोमिनों की सिफात बताई गई, ये खुलू ना, वो कहते हैं रब्बना इन्ना आमन्ना फ़ग़फ़िर लना ज़ुनूबना वक़िना अज़ाबन्नार, ये भी दुआ नोट कर लीजिए, 16 आयत नंबर 16 आले इमरान। रब्बना इन्नना आमन्ना, बेशक हम ईमान लाए, हमारे गुनाहों को बख्श दे और हमें अजाब से बचा ले। और सब्र करने वाले, यानी जो जन्नत को पाएंगे वो कौन है, सब्र करने वाले, सच बोलने वाले और अल्लाह के हुक्म की फर्माबरदारी करने वाले, अल्लाह की राह में खर्च करने वाले और तहज्जुद के वक्त में अल्लाह से अस्तग़फार करने वाले, अल्लाह के सामने ठहर के अस्तग़फार करने वाले। अल्लाहुम्मा जअलना मिन्हुम, अल्लाह हमको उनमें से बना दे। ये मुत्तकियों की, मोमिनीन की सिफात है बहनों। उसके बाद की आयतें तो मुझे बहुत पसंद है, तौहीद की प्यारी आयत है। शहीद अल्लाह अन्नहु ला इलाहा इल्लल्लाह वल मलाइका, यानी अल्लाह ताला बता रही है कि अल्लाह खुद गवाही देता है कि उसके सिवा कोई माबूद बरहक नहीं। फरिश्ते भी इस बात की गवाही देते हैं कि अल्लाह के सिवा कोई माबूद बरहक नहीं। अब अल्लाह ताला, अल्लाह के बाद फरिश्तों की गवाही के बाद सुभान अल्लाह अहले इल्म की गवाही लाता है बहनों। कितनी अहमियत है अहले इल्म की। अल्लाहुम्मा जअलना मिन्हुम, अल्लाह हमको अहले इल्म से बना दे या रब। इल्म कसरत से हासिल करे बहनों, इल्म कसरत से हासिल करें। अल्लाह ताला कहता है कि मैं गवाही देता हूँ कि मैं ही रब हूँ और मेरे फरिश्ते भी गवाही देते हैं और अहले इल्म भी गवाही देते हैं कि अल्लाह के सिवा कोई माबूद बरहक नहीं। और अल्लाह ताला, ये भी बहुत अहम है आयत, इन्नद्दीन इंदल्लाहिल इस्लाम, अल्लाह के नजदीक जो तरीका है वो तरीका सिर्फ एक तरीका है, इस्लाम का तरीका। अब जो इख्तिलाफ करेगा इसमें, किताब आ जाने के बाद, अहकाम आ जाने के बाद इख्तिलाफ करेगा, तो अल्लाह ताला बता रही जो ये कुफर करेगा, बगावत करेगा अल्लाह से, अल्लाह का कुछ भी नहीं बिगाड़ सकेगा, अल्लाह बहुत जल्द उसका हिसाब लेने वाला है। और अगर ए नबी, अल्लाह ताला फरमा रहे हैं कि तुमसे झगड़ा कर रहे हैं तो तुम कह दो हटो चलो, झगड़ा कर रहे हैं तो हमारे पास नहीं आना। तुम कह दो फकुल, तुम कह दो असलम तु वजही, मैं झुक गया अल्लाह के पास, लिल्लाह अल्लाह के लिए, वमानी तबानी, और जो मेरी इत्तबा कर रहे हैं वो भी अल्लाह के लिए झुक गए। और कह दो तुम लोगों से, अहले किताब से, अनपढ़ लोग भी जब पूछते हैं तुमसे तो उनसे पूछो, फइन असलमो, अगर तुम इस्लाम लाओगे तो फकद हिदायत, तुम हिदायत पाओ। अगर नहीं, इस्लाम को अपना दीन पसंद नहीं कर रहे तो अपना मुंह मोड़ ले, तो फिर हमारी कोई जिम्मेदारी नहीं। फइन्नमा अलैकल बलाग, से पहुंचा देना हमारी जिम्मेदारी। अल्लाह बहुत बेहतर जानता है अपने बंदों को। अब जो अल्लाह की बात नहीं सुनते, इस्लाम को अपना दीन नहीं बनाते, कुफर में इतने बढ़ जाते हैं कि नबियों को तक कत्ल कर दिए। जब बंदा ना कुफर में बढ़ने लगता तो इतना बढ़ने लगता, इतना बढ़ जाता कि वो अंबिया को तो कत्ल करने पर नहीं चुपता। ये मिसालें हमारे लिए, अल्लाहुम्मा हफ़ज़ना। अल्लाह ताला बता रही कि जो अल्लाह की राह में नहीं रहता, दीन इस्लाम को पसंद नहीं करता, तो अल्लाह ताला क्या करते हैं, ऐसे लोगों के दुनिया और आखिरत के दोनों के भी, यानी दुनिया के तमाम आमाल उनके तबाह हो जाते हैं और आखिरत में वो नुकसान उठाने वालों में से होंगे, उनका कोई मददगार नहीं होगा। अल्लाहुम्मा हफ़ज़ना। और ये यानी अल्लाह ताला बता रही कि ये लोग अमल भी नहीं करते, दीन को पूरी तरीके से अपनाते भी नहीं, और फिर ये धोखे में है, वगर्रहुम फी दीनिहिम, उनका दीन उनको धोखे में दिए हुए है। वो क्या कहते हैं, लन तमस्सना नार इल्ला अय्यामा मादूदा, हमको आग नहीं छुएगी, हाँ चंद दिन, नऊज़ु बिल्लाह, ये चंद दिन भी कैसे सबर करेंगे। अल्लाह अकबर। अल्लाह ताला बता रही कैफ जमा इदा जमाना, बहुत ही यानी वईद वाली आयत है बहन, कि अल्लाह ताला बता रही कि फिर क्या हाल होगा जब हम इन्हें उस दिन जमा करेंगे जिसके आने में कोई शक नहीं है और हर एक को उसका कमाई का पूरा पूरा बदला दिया जाएगा। अल्लाह अकबर। इसके बाद तौहीद की प्यारी आयतें हैं। अल्लाह ताला कहता है कि खुल अल्लाहुम्मा मालिक अल-मुल्क तुतिल मुल्क मन तशा, कह दो बादशाहत पूरी की पूरी अल्लाह ही के लिए, जिसे चाहे बादशाही दे, जिसे चाहे छीन ले, जिसे चाहे इज्जत दे, जिसे चाहे जिल्लत दे, सब भलाई तेरे रब के हाथ में है। रात को दिन से निकालता है, वो दिन को रात में दाखिल करता है, मुर्दे को जिंदे से निकालता है, जिंदे को मुर्दे से निकालता है। अल्लाह अकबर। और जिसे चाहे बगैर हिसाब के रिस्क देता है। अब बंदों को अल्लाह ताला बता रही कि तुम मोमिनों को छोड़कर काफिरों को दोस्त मत बनाओ, जो ऐसा करेंगे डर हो रहा है भाई उनसे, डर हो रहा है, बल्कि दोस्तियां करें, पक्के दोस्तियां नहीं, हाँ अगर डर है तो भी बचाव के लिए सिर्फ सलाम अलैक की हद तक रख सकते हैं। लेकिन अल्लाह ताला बता रहा है कि अल्लाह तुमको अपने नफ्स से डराता है, एक दिन उसके सामने हाजिर होना है, हाजिर होना है, सब अपने अच्छे बुरे अमाल को सब बंदा देख लेगा उस दिन और ख्वाहिश करेगा कि लौ अन्ना बैना हवा बैना अमदम बैद, काश के मेरे और ये मेरे बुरे अमाल के दरमियान लंबा बैद बड़ा फासला हो जाता, लेकिन ऐसा मुमकिन नहीं है। इसीलिए अल्लाह ताला दुनिया में ही डरा रहा है बंदे को। बहरहाल آخر کی جو یہ چیپٹر ہے اس میں اللہ تعالیٰ بہت ہی پیاری ایک آیت کے ساتھ شروع ہے یہ کہ قل ان کنتم تحبون اللہ فاتبعونی. اس کے اوپر بہت لمبا ایکسپلینیشن ہمارا ہو چکا تھا کہ اگر تم اللہ تعالیٰ بتا رہے ہیں کہ نبی صلی اللہ علیہ وسلم سے کہہ رہے ہیں کہ تم کہو اگر تم اللہ سے محبت رکھتے ہو تو فاتبعونی, میری اتباع کرو. یعنی اللہ تعالیٰ بتا رہے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کو کہ اگر واقعی میں تم اللہ سے محبت رکھتے ہو تو میری اتباع کرو, اللہ تم سے محبت کرے گا, تمہاری مغفرت کرے گا. اس کا ڈیٹیل انشاءاللہ میری اس کلپ میں لے سکتے ہیں آپ, جو حب اللہ پر میں نے درس دیا تھا, وہ درس سن لیجیے, انشاءاللہ ان ڈیٹیل آپ کو پتا چل جائے گا. بہرحال لاسٹ میں یعنی مطلب ہے کہ آیت نمبر 59 تک, یہاں سے 32 سے شروع ہو رہا تو 59 تک بی بی مریم کے بارے میں, مریم علیہ السلام اور عیسیٰ علیہ السلام کا واقعہ ہے. اس میں بھی کافی ساری ہمارے لیے نصیحتیں ہیں, جسے اللہ تعالیٰ ارشاد فرما رہا ہے کہ میں نے آل عمران کو چن لیا, یعنی ان اللہ اصطفى آدم, آدم علیہ السلام کو چن لیا, نوح علیہ السلام کو چن لیا, ابراہیم علیہ السلام کو چن لیا, اور آل ابراہیم کو عالمین پر فضیلت دی. چن لیا تمام عالمین میں ان لوگوں کو چن لیا, سبحان اللہ. یہ پے در پے پیغمبر گزرے, نبی گزرے, اور سبحان اللہ. یہ یعنی اللہ تعالیٰ ارشاد فرما رہا ہے کہ جب عمران کی بیوی نے یہ نیت کی, منت کی کہ میرے پیٹ میں جو ہے اللہ, میں اس کو تیرے لیے نظر کرتی ہوں, سبحان اللہ. کیسی مائیں تھی دیکھیے, سبحان اللہ, کہ دعائیں کرتی تھی کہ اللہ میرے پیٹ میں جو اولاد ہے وہ میں تیرے لیے نظر کرتی ہوں. اور جب ان کے پاس بیٹی ہوئی تو بولے ارے یہ تو میرے پاس بیٹی ہوئی, بیٹا بیٹی کے برابر نہیں. تو اللہ تعالیٰ بولے ہاں مجھے بھی معلوم ہے بیٹی ہوئی, لیکن بیٹا بیٹی کے برابر نہیں ہو سکتا, صحیح ہے, لیکن نیکی جو بھی کرتا ہے اللہ اس کی نیکی کو ضائع نہیں کرتا. انہوں نے ارادہ کیا اور واقعی میں انہوں نے پورا بھی کیا, مریم علیہ السلام کو اللہ کی راہ میں دے دیا. تو کیا ہوا تھا کہ ان کے کفیل جو بنائے گئے تھے, ان کے چچا تھے زکریہ, اور بی بی مریم اتنی نیک تھی, ماشاء اللہ, اتنی عبادت گزار تھی کہ جب کبھی انہوں نے اپنے ایک محراب بنا لیا تھا عبادت کے لیے, بہت پیاری بات ہے, سبحان اللہ, ایک اپنا الگ سے حصہ بنا لیا تھا, اس میں مسلسل دعائیں, اذکار, اللہ کی عبادت کرتے کھڑی رہتی تھی. اور جب کبھی بھی زکریہ ان کے پاس جاتے تو وہاں پر ان کے پاس رزق رکھا ہوا رہتا تھا, کھانا رکھا ہوا رہتا تھا. تو زکریہ علیہ السلام بولتے تھے ارے میں تو لا کے نہیں دیا تھا, تم کہاں سے آیا؟ تو یا مریم ہو انا لکی حاضر, کہاں سے آیا؟ تو وہ کہتی تھی کہ یہ میرا رب نے مجھے رزق دیا. تو جب یہ زکریہ علیہ السلام دیکھے تو سبحان اللہ خوش ہو گئے, دیکھ کے اللہ کتنی پیاری نیک بچی ہے, اللہ تعالیٰ میں کو بھی ایسی نیک اولاد عطا فرما, سبحان اللہ. دیکھیں بہنوں, جب کوئی ایسی چیزیں دیکھتے ہیں امپریس ہو جاتے, فوری دعا کر لینا اللہ مجھے بھی عطا فرما, اس کو برکت دے اور مجھے بھی عطا فرما, سبحان اللہ. انہوں نے دعا کی تو اللہ تعالیٰ نے زکریہ علیہ السلام کو بیٹے کی بشارت دی. اچھا بے ساختہ دعا تو کر لی انہوں نے, پھر جب اللہ نے کہا کہ تمہارے لیے مطلب یحییٰ کی خوشخبری ہے ایک بیٹا ہوگا, تو انہوں خود دعا کرے, پھر انہوں خود بول رہے ہیں کہ اللہ کیسے ہوگا بیٹا, میں تو کافی بوڑھا ہو چکا ہوں, میری بیوی بھی 5 ہے. تو دیکھیں سبحان اللہ, بندہ دعا کرتے خود یہ سب نہیں سوچے, بے ساختہ شدت سے مانگ لے اللہ سے. دیکھیں کیسے زکریہ علیہ السلام مان تو لیے, پھر بعد میں وہ خود پریشان ہو رہے ہیں کہ اللہ کیسے دے گا, میں 5 ہوں, میں بوڑھا ہو چکا, میری بیوی 5 ہے. تو اللہ تعالیٰ بتائے کہ اللہ جو چاہتا ہے کرتا ہے, یفعل ما یشاء, سبحان اللہ. بہرحال اللہ تعالیٰ ان کو زکریہ سے نوازے اور مریم علیہ السلام کو یعنی فرشتے آ کے بشارت دیتے ہیں, یعنی پہلے اللہ تعالیٰ کا حکم سناتے ہیں کہ تم اے مریم اپنے رب کی فرمانبرداری کرو, سجدہ کرو رکوع کرنے والوں کے, یعنی وہ عبادت گزار تھی, ان کو اللہ تعالیٰ بتائے کہ تم ایسی عبادت میں لگی رہو. پھر اللہ تعالیٰ فرشتوں کے ذریعے سے خوشخبری دیتا ہے, بشارت دیتا ہے ان کو عیسیٰ علیہ السلام کی, تو ایک بیٹے کی بشارت دیتا ہے. تو وہ کہتی ہیں کہ اللہ میرے ہاں بیٹا کیسا ہوگا جبکہ میں نے یعنی کسی بشر نے مجھے چھوا تک نہیں ہے. تو اللہ تعالیٰ کہتے ہیں کذالک اللہ یخلق ما یشاء, اللہ جیسا چاہتا ہے کرتا ہے, اذا قضى امرا فانما یقول له کن فیکون, کوئی بات کا جب ارادہ کر لیتا ہے اللہ ہو جا تو وہ ہو جاتی ہے, تو سبحان اللہ. پھر اللہ تعالیٰ لاسٹ میں بتائے کہ اس کی مثال یعنی عیسیٰ علیہ السلام کو پیدا کرنے کی مثال کمتری آدم, آدم علیہ السلام کی مثال ہے. کون سی آیت میں ہے؟ لاسٹ میں ہے یہ, 60 آیت نمبر 60 میں, یہ واقعے کے لاسٹ میں ہے. آیت نمبر 60 میں اللہ تعالیٰ ارشاد فرمائے کہ 59 میں ارشاد فرمائے کہ جیسے مٹی سے آدم علیہ السلام کو پیدا کیا تھا نا اور کہا کن فیکون, پیدا ہو جا تو ہو گئے. تو آج ہمارے لیے کرسچنز اگر کوئی آپ کے سامنے سوال لاتے ہیں, ویسے سوال لانے سے پہلے ہم کو ہی پہنچانا ہے ان کو, کہنا ہے कि आप ये अल्लाह को नौजबिल्ला ईसा अलैहिस्सलाम का वारिद नहीं बोले, नौजबिल्ला हराम 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 है ये बात, ईसा अलैहिस्सलाम औलाद नहीं है अल्लाह की, हराम है ये बात। फिर बोलते कि कैसा पैदा हुए, तो बोलो कि जैसे आदम अलैहिस्सलाम पैदा हुए थे, सैकून का मामला है, आदम अलैहिस्सलाम को तो वालिद भी नहीं थे वालिदा भी नहीं थे दोनों भी नहीं थे, यहाँ पर तो कम अज कम वालिद उनके बारे में ईसा अलैहिस्सलाम के बारे में बोले कि वो आगे गोद में भी, यानी मतलब ये कि झूले में भी वो बात करेगा, और वाकई में झूलों में उन्होंने बात की, और ये कहा कि सुभान अल्लाह, अल्लाह ताला मैं अल्लाह ताला का बंदा हूँ, और उसकी तरफ से नबी बनाया गया, मेरी माँ पाक है, उन्होंने गवाही दी। उसके बाद फिर सुभान अल्लाह वो बड़े होकर भी गुफ्तगू किए, अल्लाह ताला ने उनको नबी बनाया, और उनके मौजजात भी थे कि वो परिंदों की शक्ल की सूरतें बनाते थे, और जितना मतलब उसमें फूंक मारते तो अल्लाह ताला के हुक्म से वो जिंदा हो जाता था, और कूढ़ी को और पैदाइशी अंधे को और यानी बर्स वाली बीमारी वाले को वो अच्छा कर देते अल्लाह के हुक्म से, बिइज़्निल्लाह बिइज़्निल्लाह अल्लाह के हुक्म से। तो बहरहाल अब ईसा अलैहि सलाम की बात आयात बताई गई, इसमें निशानियां बताई गई कि और अल्लाह ताला ने उनको इंजील दी, और वो इंजील तौरात की जो है ना यानी तस्दीक करने वाली थी, तौरात से पहले जो इंजील थी उसकी तस्दीक करने वाली थी। फिर क्या हुआ कि ईसा अलैहि सलाम जब ये देखे कि लोग कुछ लोग ईसा अलैहि सलाम की फरमाबरदारी कर रहे हैं, कुछ नहीं कर रहे हैं, तो ईसा अलैहि सलाम ने आवाज लगाई कि कोई है अल्लाह की राह में मेरा मददगार, तो खाला कुछ लोगों ने कहा कि قال الحواريون, हवारियों ने कहा कि نحن انصار الله, हम अल्लाह के अल्लाह की मदद करेंगे, अल्लाह के दीन में मदद करेंगे, सुभान अल्लाह। यानी अंसारी जो मतलब हवारी उसको कहते हैं जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ सहाबी थे ना, तो ईसा अलैहि सलाम के साथ जो ईमान वाले थे वो हवारी थे। बहरहाल अल्लाह ताला ने उनको यानी रसूल बनाया था, और वो सुभान अल्लाह अल्लाह ताला के बरगजीदा बंदे थे, और अल्लाह ताला ने ईसा अलैहि सलाम को यानी उनकी कौम उनको कत्ल करने के लिए आई तो अल्लाह ने उनको आसमान पर उठा लिया, और आपको पता है खयामत के करीब वो दोबारा आएंगे, दज्जाल से जंग करेंगे और दज्जाल को खत्म करेंगे, वो आएंगे दोबारा और उम्मती बनकर आएंगे, नबी नहीं उम्मती बनकर आएंगे। तो बहरहाल आदम अलैहिस्सलाम के इस सॉरी ईसा अलैहिस्सलाम के जिक्र के बाद अहले किताब से और यहूद नसारा से, अहले किताब मतलब यहूद नसारा से जिक्र अल्लाह ताला खिताब करता है और कहता है सब समझा दिए ना भाई, ईसा अलैहिस्सलाम की हकीकत क्या है सब समझा दिए, इतना तवील अल्लाह ताला ईसा अलैहिस्सलाम के बारे में मरियम अलैहिस्सलाम के बारे में बोले, बोलने के बाद समझा के मिसालें भी दे के बोले आदम अलैहिस्सलाम की, उसके बावजूद अगर कोई बहस मुबाहसा कर रही فمن حاجك فيه من بعد ما جاءك من العلم, इल्म आ जाने के बाद फिर भी बहस मुबाहसे कर रहे हैं, तो आयत नंबर 61 से देखिए आल इमरान की, यानी बार बार अल्लाह ताला उनको बता रही कि तुम बहस मुबाहसे कर रहे हैं तो ठीक है बुला लो उन लोगों को, यानी जो इल्म आ जाने के बाद बहस मुबाहसे कर रहे हैं कि नहीं ईसा नबी नहीं है खुदा है बल्कि नऊज़ बिल्ला, तो फिर अल्लाह ताला बता रही तुम अपने बेटों को लाओ हम अपने बेटों को लाएंगे, तुम अपनी औरतों को लाओ हम अपनी औरतों को लाएंगे, और हम मैदान में खड़े होकर दुआ करेंगे कि जो झूठा है उस पर अल्लाह की लानत। तो बहरहाल इस तरीके से अल्लाह ताला बताए और अहले किताब को बोले कि तुम आओ उस यानी तुम कह दो ए नबी, तुम कह दो कि आओ अहले किताब उस एक कलीमे की तरफ, ये दावत जो दावत देंगे अल्लाह के दीन की उसके लिए बहुत अहम है, ये आयत नोट करिए आयत नंबर 64 आल इमरान की, चालो इला कलिमतिन सबअन बैनना व बैनकुम, यानी उनके यानी तौरात जबूर में यही लिखा हुआ है ना कि अल्लाह उनके पास भी यही कलीमा था कि हम शिर्क नहीं करेंगे, एक अल्लाह की इबादत करेंगे और अरबाब अल्लाह के अलावा किसी को माबूद नहीं बनाएंगे। अगर ये लोग मुंह मोड़े तो फिर अल्लाह ताला बता रही कि तुम बोल दो कि मैं तो मुसलमान हूँ, और अल्लाह ताला अहले किताब से पूछ रहे हैं तुम क्यों इब्राहिम अलैहिस्सलाम के बारे में झगड़ते हो, वो लोग अहले किताब क्या करते थे इब्राहिम अलैहिस्सलाम के बारे में झगड़ते थे, कहते थे कि नहीं इब्राहिम अलैहिस्सलाम यहूदी थे नसारा थे, नसारा बोलते कि नसारा थे, यहूदी बोलते यहूदी थे, और यहूद नसारा बोलते थे कि हम मिलत इब्राहिम पर है, तो अल्लाह ताला बताए कि इब्राहिम ना यहूदी थे ना नसरानी थे बल्कि वो एक सौ मुसलमान होकर थे, और जो इब्राहिम अलैहिस्सलाम की पैरवी करेगा, जो इब्राहिम के दीन के दीन इस्लाम की पैरवी करेगा वो कभी गुमराह नहीं होगा। और अहले किताब यानी अल्लाह ताला से अल्लाह ताला अहले किताब से कहते हैं या अहले किताब लिमा तकफुरुन बियात, کیوں اللہ کے ساتھ کفر کا رویہ اختیار کریں؟ کیوں اللہ کی باتوں میں کفر کر رہے ہو؟ کیوں حق کو باطل سے ملا رہے ہو جبکہ حق تم پر واضح ہو چکا، تم کو معلوم ہے؟ علم آ جانے کے بعد بھی بندہ کیا کرتا ہے؟ نعوذ باللہ، حق کو یعنی حق کو دبا دیتا ہے، باطل کو غالب لا لیتا ہے، نعوذ باللہ. تو اللہ تعالیٰ وعید بتا رہی کہ تم اس طرح سے نہ کرو، بلکہ اللہ کی رضا طلب کرو، اللہ پر ایمان لاؤ، اور اللہ ہی کی ہدایت ہدایت ہے. اور اللہ تعالیٰ فرماتا ہے کہ اللہ جسے چاہتا ہے ہدایت دے دیتا ہے. اور اہل کتاب کی ایک اور نشانی یہ بھی بتایا اللہ تعالیٰ کہ اہل کتاب میں سے کچھ ایسے ہیں، ان کو اگر امانت کا ڈھیر دے دو تو وہ آپ کو لا کر دے دیں گے، اور کچھ ایسے ہیں اہل کتاب میں سے کہ اگر امانت رکھائے گئے یعنی ایک دینار بھی رکھے وہ بھی واپس نہیں کرتے. یعنی کچھ اچھے بھی ہیں کچھ برے بھی، دو بھی ہیں اہل کتاب میں سے. تو جو اچھے ہیں تو ان کو اللہ تعالیٰ بتا رہے ہیں کہ ان کو راہ راست کی دعوت دو، ایمان لانے کے لیے کہو. بہرحال اللہ تعالیٰ اہل کتاب کی اور ایک خرابی یہ بتا رہا ہے کہ وہ کچھ بھی باتیں بنا لیتے تھے اپنی طرف سے، جھوٹ جھوٹ باتیں بنا کے کہتے تھے کہ ہوا من عند اللہ، یہ اللہ کی طرف سے ہے بولتے تھے، نعوذ باللہ. تو اللہ تعالیٰ بتا رہی کہ کوئی نبی، یعنی تم کیوں شرک کر رہے ہیں اور کیوں اپنی منمانی کر رہے ہیں جبکہ نبیاں بھی منمانی نہیں کرے، اور تم کیوں اللہ کے ساتھ شرک کر رہے ہیں اور عیسیٰ علیہ السلام کو خدا بنا بیٹھے؟ کوئی نبی یعنی ماں کانا نبشرین ایوتی اللہ، یعنی سورہ آیت نمبر 79 میں ہے، دیکھیے آل عمران کی، یعنی اللہ تعالیٰ بتا رہی کہ کوئی نبی نے یہ نہیں کہا کہ میری عبادت کرو اللہ کو چھوڑ کر، نہیں بولے میری فرما برداری کرو بول کے نہیں بولے، میری عبادت کرو میرے غلام بن جاؤ بول کے نہیں بولے. تو نعوذ باللہ کئی لوگ یہود و نصارہ میں سے کہتے تھے کہ نہیں نہیں انہوں بول کے گئے عبادت کرو ان کی بول کے بولتے تھے، نعوذ باللہ من ذلک. تو یہ ان کا کہنا، اس تعلق سے ایک حدیث آئی ہے، غور سے سنیے، بہت اہم حدیث ہے، صحیح بخاری کی حدیث ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، غور سے سنیے، نوٹ کر لیجئے اس حدیث کو، اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ مجھے اتنا مت چڑھاؤ کہ میری تعریف میں اتنا مبالغہ نہ کرو جیسے نصارہ نے عیسائیوں نے عیسیٰ ابن مریم کے لیے کیا تھا، میں تو بس اللہ کا بندہ ہوں، تو یوں کہو اللہ کا بندہ، اللہ کا رسول، اللہ اکبر. یعنی کوئی نبی کی یہ شان نہیں ہے کہ وہ لوگوں کو اللہ کی طرف ہٹا کے اپنی طرف نہیں بلاتے کوئی نبی. تو اسی لیے خاص نبی صلی اللہ علیہ وسلم نے اپنے امتیوں کو یہ میسج دیا. صحیح بخاری کی حدیث سے پڑھیے آپ، اس حدیث میں آیا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا مجھے اتنا نہ چڑھاؤ کہ میری تعریف میں اتنا مبالغہ نہ کرو کہ جیسے نصارہ نے عیسائیوں نے عیسیٰ ابن مریم کو چڑھا دیا تھا، میں تو بس اللہ کا بندہ ہوں، یوں کہو کہ اللہ کا بندہ اور اس کا رسول، اللہ اکبر. یعنی یہ شرک ہمیں نہیں کرنا ہے، پچھلے جو امتیوں نے کیا تھا، پچھلے کی امتوں نے کیا تھا، پچھلے کی امتوں یعنی بنی اسرائیل نے کیا تھا، یہود نے کیا تھا، نصارہ نے کیا تھا. یہود نے عزیر علیہ السلام کو اللہ کا بیٹا بنا لیا، اور عیسائیوں نے عیسیٰ علیہ السلام کو بنا لیا، اور ان کو جو ہے نا مطلب پہلے رسول مانے، پھر اس کے بعد ان کی عبادت کرنے لگے، نعوذ باللہ. تو ایسا نہیں، بلکہ دین ایک ہی ہے اللہ تعالیٰ کا، اور یہ دین، یہ جو حکمت ہے وہ اللہ تعالیٰ بتا رہی کہ دین پر چلنا ہے، دین کی مدد کرنا ہے. آگے کی آیتوں میں آیا کہ دین پر چلنا ہے، دین کی مدد کرنا ہے، اور جو دین کی مدد کرے گا، جو دین پر چلے گا تو اللہ تعالیٰ اس کو کامیابی دیں گے، اور جو دین پر نہیں چلتا وہ فاسق ہے بولے. اور اللہ تعالیٰ بتا رہی کہ تم دین اسلام کے علاوہ کوئی دوسرا دین چاہتے ہو، جبکہ ہر وہ چیز جو آسمان اور زمین میں ہے اللہ کے لیے جھکی ہوئی ہے. تم کہہ دو کہ ہم ایمان لائے، جو کچھ اللہ نے نازل کیا ہے اس پر ہم ایمان لائے. اور ابراہیم علیہ السلام، اسماعیل علیہ السلام، اسحاق علیہ السلام، اور موسیٰ علیہ السلام، عیسیٰ علیہ السلام، یعنی تمام نبی جو اللہ کے فرما بردار تھے، سب کا دین ایک ہی دین تھا، دین اسلام. اللہ تعالیٰ بتا رہی کہ آیت نمبر 85 میں کہ وَمَن يَبْتَغِ غَيْرَ الْإِسْلَامَ دِينًا، اس کو بھی نوٹ کر لیجئے، بہت اہم آیت ہے. وَمَن يَبْتَغِ غَيْرَ الْإِسْلَامَ دِينًا، جو اسلام کے علاوہ کوئی اور دین چاہتا ہے تو اللہ تعالیٰ ہرگز اسے قبول نہیں کرے گا، اور وہ خسارہ پانے والوں میں سے ہو جائے گا. اور اللہ تعالیٰ بتا رہے ہیں کہ کیسے اللہ اس ظالم قوم کو ہدایت دے گا، ایمان کے بعد انہوں نے کفر کا رویہ اختیار کیا، تو اللہ کیسے ان کو ہدایت دے گا؟ اللہ ایسے ظالم قوم کو ہدایت نہیں دیتا. ان کی جزا کیا ہے بتا رہی، جو اسلام کو چھوڑ کر دوسرا دین اپناتے، دوسرے طریقے اپناتے اسلام کو چھوڑ کر، ان کے اوپر اللہ کی لعنت بتا رہے اللہ تعالیٰ. اللہ کی لعنت، فرشتوں کی لعنت، تمام لوگوں کی لعنت، اسی میں ہمیشہ رہیں گے، سوائے اس کے کہ جس نے توبہ کی اور اپنی اصلاح کر لی اور پوری طریقے سے دین اسلام میں آ گئے، تو اللہ تعالیٰ ان کے تعلق سے غفور و رحیم ہیں. آخری آیت ہے بہنوں, آخر میں اللہ تعالیٰ ارشاد فرماتا ہے کہ ان الذین کفروا بعد ایمانہم ثم ازدادوا, یعنی جو ایمان لانے کے بعد کفر کا رویہ اختیار کرتا ہے اور کفر میں بڑھتا چلا جاتا ہے تو اللہ اس کی توبہ کو قبول نہیں کرتے, وہ گمراہوں میں سے ہو جائے گا. اور اگر وہ بے شک اس وہ مر گیا, کیسا مرا, کفر پر مرا, تو اللہ تعالیٰ اگر سونا یعنی زمین بھر سونا بھی وہ فدیے میں دے کر بچنا چاہے تو وہ نہیں بچ سکے گا. اولئک لہم عذاب علیم, اس کے لیے دردناک عذاب ہے. وما لہم من ناصرین, اس کا کوئی مددگار نہیں ہوگا. اللہم احفظنا, اللہ محفوظ رکھے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں عذاب علیم سے محفوظ رکھ لے, اور اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں کہنے اور سننے سے زیادہ عمل کی توفیق عطا فرمائے. اور جو کچھ ہم نے یہاں پر اللہ کی باتوں کو مختصر سے سمجھنے کی کوشش کی ہے, اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اور احسن علم حاصل کرنے والا بنائے, اس پر عمل کرنے والا بنائے. آمین یا رب. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک.
جی.